This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार श्रोताहरू, एक सातापछिको लामो पर्खाएपछि हामी फेरि तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। म सञ्जय
र म नवीन,
कार्यक्रम भोइस अफ साङ्ग्रिला लिएर हजुर। भोइस अफ साङ्ग्रिला नेपालीज कल्चरल सोसाइटी फर साउथ अस्ट्रेलियाको प्रस्तुति र 119 भाग आज तपाईँहरूको रेडियो सेटमा हामी आइपुगेका छौँ श्रोताहरू फेरि पनि। र धन्यवाद युवा संसारका साथीहरूलाई, एकदमै रोचक र ज्ञानवर्धक जानकारीका साथमा मिठा मिठा गीत सङ्गीतहरू उहाँहरूले तपाईँहरूलाई पस्केर जानु गइसक्नु भएको छ। र अब हामी फेरि अब अर्को एक घण्टाका लागि तपाईँहरूलाई भरपूर मनोरञ्जन र विभिन्न रोचक जानकारीका साथमा तपाईँहरूको अर्को एक घण्टा हामी तपाईँहरू साथ रहनेछौँ र त्यति बेलासम्म हामी तपाईँहरूको साथमा रहन्छौँ। अभियसली म सञ्जय
र म नवीन
हजुर श्रोताहरू,
र यो कार्यक्रम चाहिँ विशेष गरी हामीले यो कार्यक्रममा मिठा मिठा सङ्गीतहरू, रमाइला प्रस्तुतिहरू, कुशलीहरू लिएर आएका छौँ। र सञ्जयजीले भनिसक्नुभयो हामी 119 श्रृङ्खलामा छौँ र अब करिब करिब अर्को कार्यक्रममा चाहिँ हामी 200 श्रृङ्खला पार गर्दैछौँ।
हजुर हजुर श्रोताहरू, र हामीले सोच पनि बनाएका छौँ कि 200 श्रृङ्खलालाई हामी एउटा केही विशेष रूपमा लैजाने कि भन्ने हाम्रो सोच भइरहेको छ र हामी पूर्ण रूपमा अहिले चाहिँ भनौँ न त्यसमा डिसिजन गरिसकेका छैनौँ। र त्यसपछि हामी यदि भएछ भने हामी फेसबुकबाट हाम्रो श्रोताहरूलाई जानकारी गराउनेछौँ। हाम्रो आगामी कार्यक्रम 200 एपिसोड स्पेसल बनाउने हामीले कोसिस गरिरहेका छौँ। र श्रोताहरू, कार्यक्रममा भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जमा र हरेक आइतबार 6:30 to 7:30 एक घन्टाका लागि हजुर हामी तपाईँहरूका लागि मनोरञ्जन, गीत सङ्गीत, रोचक जानकारी र त्यसै गरी नेपाल र विदेशमा भएका घटनाक्रमहरूको सङ्गालो समाचारका साथमा आउने गर्छौँ र आइ पनि सकेका छौँ आजका लागि।
र आज नेपाली पात्र अनुसार नेपाल विक्रमसम्म 2070 साल असौ 6 गते हो भने कृष्ण पक्ष तिथि पक्षको तृतीया तिथि रहेको छ। आज आइतबार, नेपाल सम्मत 1133 रहेको छ। अङ्ग्रेजी पात्र अनुसार हामी सबैलाई थाहा छ आज 2013 साल सेप्टेम्बर महिनाको 23 तारिकको दिन र अहिले यहाँ एडिलाइडमा चाहिँ 6 बजेर करिब करिब 35 मिनट गइसकेको छ। नेपालमा अपरान्ह ठिक 2:45 गइसकेको छ र हामी भोइस अफ साङ्ग्रिलामा छौँ। यदि तपाईँले पनि भोइस अफ साङ्ग्रिलामा आफ्ना मुक्त गजल कथा कविता पठाउन चाहनुहुन्छ भने तपाईँले लगइन गर्नुहोस् www.facebook.com/sangrila को आवाजमा चाहिँ पोस्ट गर्न सक्नुहुन्छ र हामीले
त्यसै गरी हामीलाई इमेल पनि पठाउन सक्नुहुन्छ जसका लागि तपाईँले इमेल ठेगाना प्रयोग गर्नुपर्ने हुन्छ radio@nepali@gmail.com। श्रोताहरू माफ गर्नुहोला, म फेरि रिपिट गर्छु यसलाई radio@nepali@gmail.com। र यदि तपाईँ हामीलाई आफ्नो आवाज श्रोताहरूमा प्रत्यक्ष सुनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 83151500 हजुर 83135000 फोन गर्न सक्नुहुन्छ र तपाईँहरूले फोन गर्दाखेरि गीत बजिरहेको समयमा फोन गर्नुभयो भने हामीलाई चाहिँ फोन रिसिभ गर्न अलि उपयुक्त हुन्छ र सजिलो हुन्छ। श्रोताहरू, अब कुराकानी नगरिकन धेरै कुराकानी नगरिकन तपाईँहरूलाई एउटा स्वदेश गानबाट हाम्रो कार्यक्रमको थालनी गर्दैछौँ। लाग्दछ मलाई रमाइलो अहिलेका लागि यो भोइस अफ साङ्गिलाको पहिलो बसाइस्वरूप साङ्गीतिक कोसेली साथसाथमा नेशनल सङ हजुर स्वदेश गानबाट लाग्दछ मलाई रमाइलो मेरै पाखा पँधेरो। हजुर श्रोताहरू, लाग्दछ मलाई रमाइलो मेरै पाखा पँदेरो लहरा पहरा छहराको देश हिमाल पहाड तराईको देश नेपाल हाम्रो जन्मभूमि। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गीला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत हामी आउने गर्छौं हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म। श्रोताहरू, अब प्रसङ्ग जोड्न चाहन्छौ नेपालको निर्वाचनतर्फ। नेपालको निर्वाचनको यता स्थिति हेर्ने हो भनेदेखि अहिले पार्टीहरूमा अझै पनि मतभेद भइरहेको छ। नेपालका प्रमुख दलहरू बीचमा अझै पनि निर्वाचनमा जाने नजाने भन्ने कुरो टुङ्गो छैन, तर निर्वाचन आयोगले भने आफ्नो निर्वाचन सम्पन्न गर्ने लक्ष्यका अनुसार आफ्नो काम कारवाहीहरू थालिसकेको छ। र यसै क्रममा निर्वाचन आयोगले नेपालमा निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो सुरक्षा निकायहरूको एउटा संयन्त्र तयार पारेको छ। यस विषयमा नवीनजी हामीलाई विस्तृतमा केही जानकारी गराउन।
अवश्य पनि सञ्जयजी, तपाईँले भनेअनुसार नै नेपालमा यतिखेर दुई ध्रुवीकरण छ। एउटा निर्वाचनमा जाने भनेर लागिरहेको छ भने एउटा पक्ष चाहिँ निर्वाचनमा नजाने पक्षमा छ, तर पनि वार्ताका कुराहरू भइरहेका छन्, हर प्रयासहरू चाहिँ चलिरहेको अवस्था छ। यो अवस्थामा चाहिँ 33 दलीय जुन वैद्यको संयोजनमा चाहिँ अगाडि बढिरहेको छ, त्यो घटक चाहिँ अहिले हामी चुनावलाई बहिष्कार गर्छौँ र चुनावमा नजाऊ र विभिन्न प्रत्यारोप आरोप चलिरहेको छ यो श्रृङ्खला। त्यति हुँदाहुँदै पनि चुनावी रणनीति सुरक्षा रणनीति चाहिँ भइरहेको अवस्था छ। संविधान चुनावको चाहिँ सुरक्षाको लागि सरकारले 4 तहमा सुरक्षा समिति गठन गरेको छ र गृहमन्त्री अध्यक्ष रहने केन्द्रीय सुरक्षा समिति, गृह सचिव अध्यक्ष रहने केन्द्रीय कमाण्ड पोस्ट, शान्ति सुरक्षा महाशाखा प्रमुख रहने केन्द्रीय एकीकृत निर्वाचन सेल र गृहकै निर्वाचन सेल गरेर 4 तहमा चाहिँ सुरक्षा समिति बनाइएको छ। गृहमन्त्री अध्यक्ष रहने समितिमा चाहिँ गृह सचिव, रक्षा सचिव, सबै सुरक्षाका निकाय प्रमुख सदस्य रहने गृह अधिकारीले जनाएका छन्। त्यसमा गृहका सचिव, सुरक्षा महाशाखा प्रमुख सदस्य, सचिव रहने समितिले चुनावमा खटिने 4 वटै सुरक्षा निकायमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग बीच समन्वयका लागि संयुक्त योजना बनाउनेछ। देशभरको शान्ति सुरक्षाको स्थिति मूल्याङ्कन गरी सुरक्षा निकायलाई निर्देशन दिइनेछ। निर्वाचन सुरक्षा योजनाको कार्यान्वयन भए नभएको हेर्न सुरक्षा निकायहरूले सुपरिवेक्षण काम समेत गर्नेछन्। यस्तै आकस्मिक परेमा आइपर्ने कुराहरूमा चाहिँ शान्ति सुरक्षाका चुनौतीहरू विश्लेषण गरी संवेदनात्मक सुरक्षा कार्यवाहीको निर्देशन दिने काम यो समितिले गर्नेछ। साथै संविधान निर्वाचन हुनु 1 साता अघिदेखि गृह सचिवको कमाण्डमा केन्द्रीय कमाण्ड पोस्ट खड़ा गरिनेछ। यसमा नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी प्रमुख सदस्य रहनेछ। यसले निर्वाचनका बेलामा आइपर्ने आकस्मिक र आपतकालीन अवस्थाका सुरक्षा व्यवस्थाको निर्णय लिन एकीकृत र संवेदनात्मक भूमिका निर्वाह गर्नेछ। केही उम्मेद्वार वा अन्यमाथि कुनै अप्रिय घटना भए भने तत्काल उद्धार गर्न संवेदनकारी भूमिका निर्वाह गर्नेछ। गृहका एक अधिकारीले भने सेनाको हेलिकप्टर नजिक भएको नेपाल प्रहरी, सशस्त्र प्रहरी वा सेना वा जो नजिक छ त्यसलाई छिटो पठाउने जस्ता कामले चाहिँ प्रत्यक्ष निर्देशन गर्नेछ। उसले सुरक्षा निकायहरूमा गरिरहेको कामको मूल्याङ्कन गरी प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिइनेछ। यस्तै संविधान सभाको सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायबीच समन्वय काम गर्ने जनाइएको छ। केन्द्रीय क्षेत्रीय निर्वाचन सेलले सिफारिश गरेका विषयहरूमा विश्लेषण एवं मूल्याङ्कन गरी सुरक्षा विषयमा थप मिलाउने निर्देशन दिने काम कमाण्ड पोस्टले गर्नेछ। सुरक्षाका सहसचिव शंकर कोइरालाको संयोजन समितिले झण्डै 6 महिना लगाएर 4 वटै सुरक्षा निकायसँग परामर्श गरी एकीकृत निर्वाचन सुरक्षा योजना बनाएको थियो। यो योजना नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको 5 वटै विकास क्षेत्रमा पुगिसकेका छन्। तर म्याग्दी प्रहरी भर्नाको विषय बाहेक अन्य योजना कार्यान्वयनमा भने आएका छैनन्। पूर्व गृह सचिव भोजराज पोखरेलले निर्वाचनको सुरक्षा जिम्मेवारी सुरक्षा निकायको मात्र नहुने बताए। राज्य नै मिलाउने प्रतिबद्धता जनाएर मात्र चुनावमा हिंसा हुँदैन। उनले भनेअनुसार चुनाव नचिकितै गर्दा राजनीतिक दलमा जसरी पनि चुनाव जित्नै पर्छ भन्ने मानसिकताले चाहिँ एउटा हिंसा पैदा गर्न सक्छ। नेकपा ड्यास माओवादी नेतृत्वको मोर्चा चुनाव विरोधी अभियानमा लाग्दा राजनीतिक दलभित्र मात्र नभई निर्वाचन हुन दिने र नदिने बीचमा चाहिँ हिंसा हुन सक्ने पोखरेलले बताएका छन्। फरक विचार बोकेर पनि चुनाव हुन नदिने समूहले गर्न सक्ने गतिविधि चुनौतीपूर्ण हुन सक्छ। उनले भने यस्तो परिस्थितिले चुनावमा हिंसाको बाहुल्य हुन सक्ने संकेत गर्दछ। यस्तै गतिविधि हुन नदिन जिल्लादेखि केन्द्रसम्म सुरक्षा निकायहरूबीच राम्रो समन्वयको आवश्यकता रहेको छ। साथसाथै गृह सचिवको कमाण्ड पोस्ट पछि गृह सचिव, गृहका शान्ति सुरक्षा महाशाखा प्रमुखको संयोजनमा केन्द्रीय एकीकृत निर्वाचन सेल खड़ा गरिनेछ। त्यसमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको उच्च पदस्थ अधिकारीहरू सदस्य रहनेछन्। यस समितिले चारवटै सुरक्षा निकायले तयार पारेको सुरक्षा रणनीति योजना र कार्यान्वयनको पाटोमा छलफल गर्नेछन्। शान्ति सुरक्षाको स्थितिलाई बलियो बनाउन आवश्यक निर्णय लिनुपर्ने अवस्था आए केन्द्रीय सुरक्षा समिति र केन्द्रीय कमाण्ड पोस्टलाई सिफारिश काम गर्नेछ। निर्वाचन अवधिभर शान्तिको सुरक्षाको दृष्टिकोणले संवेदनशील देखिएका विषयवस्तुहरूलाई केन्द्रीय सुरक्षा समितिमा पास गर्नेछ। सुरक्षा निकायहरूले समन्वयलाई प्रभावकारी बनाउन सहजीकरणको भूमिका निर्वाह गर्नेछन्। गृह मन्त्रालयमा चाहिँ गृह सचिवको प्रत्यक्ष नियन्त्रण निर्देशन रहने गरी सुरक्षा महाशाखाको समन्वय निर्वाचन सेल गठन गरिनेछ। त्यो निर्वाचन सेलमा पाँचवटै विकास क्षेत्रका उपसचिवको संयोजनमा छुट्टा छुट्टै डेस्क व्यवस्था गरिनेछ। निर्वाचनको समयमा उक्त सेल 24 घण्टा नै खुल्नेछ। सेलले निर्वाचन आयोगसँग समन्वय काम गर्ने बताइएको छ। आवश्यकता अनुसार सुरक्षा रणनीति तयार पारेर सुरक्षा व्यवस्था मिलाउन क्षेत्रीय प्रशासन र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनेछ। सुरक्षा सम्बन्धी सूचना संकलन विश्लेषण काम यही सेलले गर्नेछ। निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा सामग्रीहरूको व्यवस्थापन गर्नेछ। एक अधिकारीले भने निर्वाचन विरोधी व्यक्ति वा समूहको पहिचान गरी निर्वाचन विरोधी गतिविधि रोक्न लगाउन सुरक्षा सम्बन्धी स्थलगत निरीक्षण काम पनि यही सेलको हो। उसले राजनैतिक दलका गतिविधिका कारण सुरक्षा व्यवस्थापनमा पर्ने नकारात्मक असरका विश्लेषण तथा मूल्याङ्कनको पनि काम गर्नेछ। यो त भयो सुरक्षा रणनीति। तर हामीले के लाग्छ भने जबसम्म नेपालका राजनीतिक दलहरू बीच चाहिँ सहमति हुन सक्दैन, एउटा नागरिकबाटै यो चुनावलाई चाहिँ स्वतन्त्र रूपले अगाडि लानुपर्छ भनेर जबसम्म भन्नुहुन्न तबसम्म निष्पक्ष चुनाव हुन्छ जस्तो मलाई लाग्दैन। त्यसको लागि चाहिँ हरेक नागरिक सुसूचित हुनुपर्ने अवस्था हुन्छ र राजनीतिक दलहरूले पनि प्रतिस्पर्धा भन्दा पनि एउटा देशलाई निकास दिनको लागि यो चुनाव हो भनेर लग्यो भने अवश्य पनि चुनावी रणनीति चाहिँ सफल हुनेछ।
वास्तवमै अहिलेका नेताहरूलाई यति कुरा ज्ञान भइदिए मात्रै पुग्छ कि नेपालमा नेपालको अहिलेको स्थिति हेर्दाखेरि पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्रगत स्वार्थ र जनताको लागि हामी नेताहरू हामी जनताका सेवक हौँ भन्ने एउटा भावना मात्रै जागियो भने धेरै त्यसले चाहिँ निर्वाचन हुन र राष्ट्रलाई समुन्नत पार्नका लागि धेरै नै टेवा पुग्नेछ। र नवीनजीले यहाँ भर्खरै सुरक्षा समन्वयको बारेमा तपाईँहरूलाई जानकारी गराउनु भयो नेपालको अहिले यो मङ्सिरमा हुने चुनावको बारेमा, र यसै गरी फेरि पनि म प्रसङ्ग जोड्दैछु निर्वाचनकै र निर्वाचनको सुरक्षाको दृष्टिकोणले हेर्दाखेरि मध्यपश्चिमका 10 जिल्लालाई अत्याधिक संवेदनशील मानिएको यहाँनिर एउटा समाचार आएको छ। निर्वाचन सुरक्षाका दृष्टिले मध्यपश्चिमका 10 अत्याधिक संवेदनशील मानिएको छ। नेकपा माओवादीको विशेष पकड र बहिगर्मित लडाकु मुख्य चुनौती रहेको विश्लेषणात्मक सुरक्षा निकायले यहाँका 4 अति संवेदनशील र 6 संवेदनशीलको सूचीमा राखेको छ। युद्धकालीन हतियार पनि अर्को सुरक्षा खतरा बनेको छ। मध्यपश्चिमका 15 10 अति र संवेदनशीलमा परेका हुन्। माओवादी जनयुद्धको उद्गम मानिने रोल्पा, कालीकोट, प्युठान र दाङलाई अति संवेदनशीलमा राखिएको छ। मुगु, रुकुम, बाँके, बर्दिया, सुर्खेत र जाजरकोट जिल्लालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा योजना बनेको छ। बाँकी 5 सुरक्षा व्यवस्था सामान्य विश्लेषण गरिएको छ। अति र संवेदनशील 10 चुनावी सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाइएको छ। शनिबारसम्म मुगु बाहेकका सबै जिल्लामा निर्वाचन सुरक्षा बेस स्थापनाका लागि सशस्त्र पुगिसकेको मध्यपश्चिम डीआईजी प्रेम शाहीले बताए। तत्काल डीएसपीको कमाण्डमा जिल्ला बेस स्थापना हुनेछ। त्यसपछि प्रत्येक निर्वाचन क्षेत्रमा निरीक्षक नेतृत्वमा क्षेत्रीय बेस स्थापनाको योजना छ। उनले भने यातायात असुविधाले मुगुमा सशस्त्र जान सकेको छैन, त्यसका लागि हेलिकप्टर माग गरिएको छ। उपलब्ध हुने बित्तिकै त्यता जाने सुर्खेत स्थित महेश्वरी वाहिनीले जनाएको छ। निर्वाचनमा सशस्त्र दोस्रो घेरामा बसेर सुरक्षा प्रदान गर्नेछ। मतदान केन्द्रको भित्री सुरक्षा नेपाल प्रहरीको जिम्मामा रहनेछ। त्यसबाहेक बाहिरको परिस्थितिलाई सुरक्षित गर्ने काम हाम्रो हुनेछ, डीआईजी शाहीले भने। नेकपा माओवादीले अध्यक्ष मोहन वैद्यको जिल्ला प्युठानलाई पनि अति संवेदनशीलमा राखेको छ। खड्गबहादुर विश्वकर्माको कालीकोट पनि त्यही सूचीमा छ। नेत्रविक्रम चन्दको रुकुम संवेदनशीलमा परेको छ। ती जिल्लामा युद्धकालीन हतियार हुन सक्ने सम्भावना रहेकाले सुरक्षा निकाय पनि विशेष चनाखो भएको छ। युद्धकालीन हतियार हुन सक्ने सम्भावित ठाउँहरूमा विशेष रूपमा जासुसी संयन्त्र खटाइएको छ। गस्ती र निगरानी बढ़ाइएको छ। नेपाल प्रहरीका मध्यपश्चिम डीआईजी राजेन्द्र सिंह भण्डारीले भने निर्वाचन बहिष्कारका लागि गतिविधि गरिरहेको नेकपा माओवादीको विशेष पकड़ र सयौं संख्यामा वर्ग बहिगर्मित लड़ाकूहरू रहेकाले पनि चुनावी संवेदनशीलता रहेको अधिकारीहरूको भनाइ छ। अघिल्लो संविधान सभा निर्वाचनमा मध्यपश्चिम क्षेत्रबाट चुनाव जितेका माओवादीका 48 सभासद मध्ये 24 जना अहिले नेकपा माओवादीमा आबद्ध छन्। बहिगर्मित लड़ाकूहरूको गतिविधि समेत बढ़ेको छ एक अधिकारीले भने। त्यसैले बहिष्कारवादी केन्द्रीय नेताहरूको विशेष प्रभाव भएका जिल्लामा सोही अनुरूप योजना बनाएका छौं। अध्यक्ष वैद्य, सचिव चन्द, कुलबहादुर केसी, भरत बम, धर्मेन्द्र बास्तोला, खड्गबहादुर विश्वकर्मा लगायतका थुप्रै केन्द्रीय स्तरका नेताले अघिल्लो निर्वाचनमा आफू उम्मेद्वार नभएर क्षेत्रमा माओवादीलाई जिताउन पहल गरेका थिए। त्यसैले यसपटक ए माओवादीलाई भने यी जिल्लाहरूमा पुराना र लोकप्रिय उम्मेद्वार पाउन पनि गाह्रो भएको छ। रोल्पा संविधान सभा निर्वाचन सुरक्षाका लागि रोल्पामा सशस्त्र प्रहरी बल आइपुगेको छ। निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा प्रदान गर्ने सरकारको निर्णय भएपछि दाङको भालुवाङबाट सशस्त्र आइपुगेको हो।
प्रयासी क्रममा सबैको मनमा छ चुनाव भएर पनि संविधान बन्छ त, वैध चुनावमा नगए चुनाव हुन्छ त, तोकिएको समयमा चुनाव नभएमा फेरि एकचोटि नेता असफल हुँदैनन् त, निर्वाचन मा नजाऊ गयो भने शारीरिक रूपमा हमला हुन्छ भनेर पत्र काटिसकेको अवस्थामा चुनाव गराउनु कत्तिको सफल या असफल हुनेछन् राजनीतिक दलहरू त्यो हेर्न
बाँकी नै छ।
ती प्रश्नहरू अनुत्तरित नै छन्
र नेपाली जनताका मन मस्तिष्कमा ती प्रश्न बारम्बार
आइरहेको छ। हामी कामना गर्छौँ नेपालका नेताहरूलाई, शीर्ष नेताहरू भन्न चाहन्छु, आज म शीर्ष नेताहरूमा चाँडै नै बुद्धि पलाओस्, एउटा राजनीतिक र कुर्ची मोहबाट माथि लागेर राष्ट्रप्रतिको चिन्तनमा लागुन् र देशले फेरि एउटा सुनौलो बिहानी रच्न सकोस्, काँचुली फेर्न सकोस्, हामी कामना सहित अब एउटा गीततर्फ लाग्ने छ।
हजुर, गीत तिमी छौ र त म छु, आकांक्षा बस्याल र कमल खत्रीको आवाजमा रहेको यो गीत अहिलेलाई तपाईँहरूका लागि प्रस्तुत गर्दैछौ कार्यक्रम भोइस अफ साङ्ग्रीलामा। हजुर, कार्यक्रम हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ, रेडियो 101.5 मेगाहर्जको तरङ्गमा। हजुर, तपाईँहरू हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au। हजुर, radio.adelaide.edu.au। अहिलेलाई भने तिमी छौ र
तिमी छौ र त माया छ, तिमी छौ र त सम्बन्धको मिठास छ। अवश्य पनि उनी नभयो भने त्यो सम्बन्धको मिठास पनि हुँदैन।
हाम्रा लागि हाम्रो श्रोताहरू हुनुहुन्छ, त्यसका लागि हामी तपाईँहरूका लागि हामी छौँ।
यो चाहिँ आकाङ्क्षा बसालको गीत रहेको थियो र आकाङ्क्षा बसालको पनि थोरै कुरा गर्न चाहे म चाहिँ उनी चाहिँ नेपालको रियालिटी सोबाट चाहिँ गायनमा प्रवेश गरेकी हुन्, अहिले 12 कक्षामा अध्ययनरत छिन् र मुसफललाई चाहिँ गायन क्षेत्रको रूपमा चाहिँ मुसफलबाट चर्चामा आउन सफल गायिका पनि छिन् र प्लस टूमा अध्ययनरत छिनबल्ल 12 पढ्दै छिन् र रियालिटी सोबाट आएर अहिलेको यो तिमी छौ र त माया छ भन्ने गीतको भ्युअर चाहिँ 1 लाखबाट माथि पुगिसकेको छ
युट्युबमा
भने इभन कान्तिपुर इमेज च्यानल विभिन्न च्यानलहरूमा चाहिँ काउन्टडाउनमा
परिसकेको छ। एकदमै राम्रो र छोटो समयमा धेरै चर्चामा यो आकाङ्क्षा बस्याललाई यो गीतले पुर्याइसकेको छ।
अवश्य पनि
हजुर श्रोताहरू, हामीले भर्खरै प्रस्तुत गरेको गीतको बारेमा जानकारी गराउँदै थियौँ यहाँनिर हामी, र हामी तपाईँहरूको साथमा छु, म सञ्जय
र म नवीन।
हजुर कार्यक्रम हो भोइस अफ साङ्गीतला, रेडियो एडलेड 101.5 मेगा हर्जमा हजुर हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म 1 घन्टाका लागि तपाईँहरूलाई विविध रोचक जानकारी र नेपालमा भए गरेका घटना र त्यसै गरी विदेशमा भएका घटनाक्रमहरूको सङ्गालो का साथमा मिठा मिठा गीत सङ्गीतहरू प्रस्किने कार्यक्रम भोइस अफ साङ्गीला।
र सञ्जयजी, यतिखेर मलाई चाहिँ एउटा अपिल आएको थियो अनलाइनमा, त्यो अपिल यहाँ राख्न मन लाग्यो किनभने हामी विदेशमा छौँ, हामीले धेरै सहयोग गरिरहेका छौँ, परोपकारी कामहरू गरिरहेका छौँ र यो परोपकारी काममा पनि साउथ अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीहरू एकजुट भएर सक्नुहुन्छ भने गर्नुहोस्। र यदि त यो चाहिँ के भने क्यान्सर पीडित वागले सबैले सुनिरहेको अहिले मिडियामा आइरहेको कुरा हो, चित्रप्रसाद वागलेको कुरा, क्यान्सर रोगका विरुद्धमा जुधिरहेका चित्रप्रसाद वागले चाहिँ आफ्नो रोगका विरुद्ध थप उपचारका लागि विदेश जानु परेकाले सहयोगको मनका हातलाई चाहिँ आह्वान गर्नुभएको छ। यो उहाँको अपिललाई हामीले यहाँ नकार्न सक्दैनौँ र हामीले उहाँको यो अपिललाई यहाँ राख्दैछौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न अस्पतालमा रही सेवा गरिरहेका चिकित्सक वागले अध्ययनका क्रममा थाइल्यान्डमा रहँदा करिब 1 वर्ष अगाडि क्यान्सर भएको पत्ता लागेका थिए, त्यहाँबाट भारतमा पुगी उपचार गरेर चाहिँ फर्केका थिए, तर त्यहाँको केमोले पनि काम गर्न नसकेपछि थप उपचारका लागि विदेशमा युरोपतिर जानुपर्ने भएको छ। तर यतिखेर भने उनी आर्थिक रूपमा कमजोर भएका छन्, अरूको जीवन बचाउने वागले चाहिँ आज आफै मृत्युको मुखमा हाँस्दै बसिरहेका छन्। अवश्य पनि त्यो पीडा एउटा बिरामीले मात्र थाहा पाउन सक्छ र साउथ अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीहरूलाई चाहिँ हामीले के भन्न चाहन्छौँ भने तपाईँले एकजना चित्रप्रसाद वाग्लेलाई बचाउनु भयो भने तिनले अरू हजारौँ नेपालीहरूलाई बचाउन सक्ने थिए। यदि यो परोपकारी काममा पनि तपाईँ जुट्नुहोस् भन्न चाहन्छौँ। यदि तपाईँले चाहिँ सिधै चित्रप्रसाद वाग्लेलाई सहयोग गर्न चाहनुहुन्छ भने नेपाल ब्याङ्क चावेलमा रहेको खाता नम्बर 0641113482 चाहिँ पठाउन सक्नुहुन्छ। फेरि मैले खाता नम्बर भन्छु, नेपाल ब्याङ्क चाबाइल खाता नम्बर 0641113482। र हामी सबैलाई थाहा छ लामो समयदेखि चित्रप्रसाद वागले चाहिँ क्यान्सर रोगबाट उपचार गराउँदा गराउँदै यो समस्याबाट गुज्रिरहनु भएको छ र यसलाई विभिन्न ठाउँबाट सहयोग नभएको होइन तर सानो सहयोगले हुँदैन, करिब करिब 1.5 करोड चाहिँ खर्च हुन्छ उहाँको रोगको लागि। र उहाँले के उहाँलाई अझ मैले के भन्न चाहन्छु भने यहाँहरूलाई उहाँले कहिले पनि काठमाडौँ बसेर चाहिँ आफ्नो सेवा गर्नुभयो, उहाँ चाहिँ ग्रामीण क्षेत्रमा गएर सेवा गर्नुभयो, उहाँ अर्घाखाँचीमा गएर चाहिँ आफैले अर्घाँची जस्तो अहिले पहाडी मुलुकमा जहाँ जनताले चाहिँ सजिलै रूपले स्वास्थ्यमा चाहिँ पहुँच पुग्न सक्दैन त्यस्तो ठाउँमा गएर चाहिँ उहाँले जनताको सेवा गर्नुभएको थियो। र अर्को कुरा मैले यहाँ जोड्न चाहन्छु, उहाँलाई चाहिँ पोखराको अवसर दिएको थियो सुरुमा र उहाँले चाहिँ नकार्नु भएको थियो, म पोखरामा चाहिँ बस्दैन, म चाहिँ अर्घाँचीमै जान्छु भनेर। किन अर्घाँची जानुभयो भन्दा चाहिँ उहाँले विकटका जनताहरूलाई मैले सेवा गर्न चाहन्छु भन्नुभएको थियो र त्यो व्यक्तिलाई नै आज क्यान्सर भएको छ र बेला बेलामा अहिले चर्चा पनि छ काठमाडौँमा बसेको भए सायद उहाँले आफ्नो आफैले उपचार गराउन सक्नुहुन्थ्यो होला, तर एउटा विकटमा गएर अरूको सेवा गर्दा आज आफै मृत्युको मुखमा धक्का लिनुभएको छ र उहाँको उपचारको लागि सहयोग जुटिरहेको भए पनि अझै पूर्ण रूपमा सहयोग हुनेछ र उहाँले उपचार पाउनुहुनेछ भन्ने दुविधा छ।
म वाग्लेजीको उपचारका लागि परोपकारी हातहरूको अझै आवश्यकता छ। श्रोताहरू, यदि तपाईँ कार्यक्रम सुनिराख्नु भएको छ र यदि
सहयोग गर्न चाहनुहुन्छ भने हामी पनि माध्यम बन्न सक्छौँ, बीचमा हामी त्यहाँसम्म पुर्याउन सक्छौँ। यदि कसैले सहयोग गर्न चाहनुहुन्छ भने भैसेप साङ्गेलालाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। हामी त्यो बीचको माध्यम मात्र बनेर हामी चित्रप्रसाद वाग्लेजीसँग तपाईँको सम्पर्क गराउन सक्छौँ, उहाँको फोन नम्बर दिन सक्छौँ, हामीलाई फोन पनि गर्न सक्नुहुन्छ, त्यसको लागि हामीलाई व्यक्तिगत रूपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ र हामीले त्यहाँसम्म पुर्याउनेछौँ। यदि तपाईँले एउटा डक्टरको जीवन बचाउनु भयो भने त्यो डक्टरले चाहिँ हजारौँ मान्छेहरूको जीवन बचाउनु नै छ।
हजुर, कार्यक्रम हो भोइस अफ साङ्गेला, रेडियो एडलेड 101.5 मेगाहर्जमा हजुर तपाईँहरू सुन्दै हुनुहुन्छ अहिले विभिन्न रोचक जानकारी। त्यस्तै अहिले भर्खरै हामीले वाग्ले चित्रनाथ वाग्ले डाक्टर चित्रनाथ वाग्लेको चित्रप्रसाद वाग्लेको यो स्वास्थ्य स्थितिको बारेमा परोपकारी एउटा डोनेसनहरू चाहिएको बारेमा जानकारी गरायौँ र यसै गरी म तपाईँहरूको ध्यान अब एउटा चीनतिर लाँदैछु। चीन मा देशको ध्यान तान्ने गरी चलेको मुद्दाको सुनवाईका क्रममा जिनान सहरस्थित एउटा अदालतले एकजना भूतपूर्व वरिष्ठ राजनीतिज्ञ र पोलिब्युरो सदस्य बोसीलाई घुसखोरी, शक्तिको दुरूपयोग र भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको छ। उनलाई आजीवन कारावासको सजाय सुनाएको छ तर उनले यो सजायका विरूद्ध पुनरावेदन गर्न पाउनेछन्। अदालतमा बोको उपस्थितिमा नै मुद्दाको फैसला सुनाइएको थियो र यो समाचार तत्कालै जसो सामाजिक सञ्जालका वेबसाइटहरू मार्फत फैलिएको थियो। फैसला सुनाउँदै साङडोङ प्रान्त स्थित जिनान सहरका न्यायाधीशले बोलाई उनले आफ्नो पदीय शक्तिको दुरूपयोग गरी 2 करोड चिनिया युवान बराबरको घुस लिएर चीनको राष्ट्रिय हित र जनताका हितमा क्षति पुर्याएको बताएका थिए। यसअघि आफूलाई यातना र कडा केरकार गरी दबावमा पारेर साबिती बयान दिन लगाइएको भन्ने बोको दावीलाई न्यायाधीशले खारेज गरिदिएका थिए। गत महिना 5 दिनसम्म चलेको मुद्दाको सुनवाईका क्रममा बो सीलाई आफूमाथि लगाइएका अभियोगहरू विरूद्ध कड़ा खण्डन प्रस्तुत गरेका थिए। अदालत बाहिर उपस्थित बीबीसीका संवाददाताका अनुसार न्यायाधीशले बोले आफ्नो बचाउमा प्रस्तुत गरेका दावीहरूलाई खारेज गरिदिएका थिए। उनलाई घुसखोरीको अभियोगमा आजीवन कारावास, आर्थिक अनियमितताको अभियोगमा 15 वर्ष र शक्तिको दुरूपयोग गरेको अभियोगमा 7 वर्षको जेल सजाय सुनाइएको छ। अब बोले 10 दिनभित्र आफूलाई सुनाइएको सजाय र अभियोगका विरूद्ध पुनरावेदन गर्नुपर्नेछ तर त्यस्तो खाले प्रयास सफल हुन नसक्ने संवाददाताहरू बताउँछन्। बोसीको मुद्दा चीनमा अभूतपूर्व रूपमा खुल्ला ढंगले सञ्चालन गरिएको भए पनि थुप्रै विश्लेषकहरू यो मुद्दामा उनी दोषी ठहर हुने कुरा पूर्वनिर्धारित जस्तै रहेको बताउँछन्। न्यायाधीशले बोको बचाउका तर्कहरूको खारेज गर्दै उनलाई आजीवन कारावासको सजाय सुनाएका हुन्। थुप्रैले उनी विरूद्धको यो प्रक्रियाका पछाडि बलियो राजनैतिक आयाम रहेको ठान्दछन्। एकजना ब्रिटिश व्यापारी निल हेवुडको हत्यामा उनकी श्रीमती गुकाईलाई दोषी ठहरिएपछि उत्पन्न विवादका माझ बोलाई सार्वजनिक पदहरूबाट बर्खास्त गरिएको थियो। बोसीलाई चोङचिङ नगरमा कम्युनिष्ट पार्टीको सचिवका रूपमा प्रमुखता हासिल गरेका थिए। त्यहाँ उनले लागू गरेका सामाजिक नीतिहरूका कारण उनी स्थानीय बासिन्दामाझ लोकप्रिय रहेका थिए तर सन् 2012 उनका प्रहरी प्रमुख वाग लिजुनले चेन्दुस्थित अमेरिकी वाणिज्य दूतावासमा शरण लिन गएपछि उनको राजनैतिक पतनको श्रृङ्खलाको आरम्भ भएको ठानिन्छ। उक्त घटनापछि ब्रिटिश व्यापारी निल हेवुडको हत्याको अनुसन्धान अघि बढ्न पुगेको थियो। उनको पतनलाई चीनको सत्ताधारी वर्गमा दशकौं पछि देखिएको राजनीतिक उथुलपुथुलका रूपमा हेरिन्छ। श्रोताहरू, स्टुडियोको घडीमा 7:03 गइसकेको छ, अबको पालो भएको छ समाचारको। हजुर श्रोताहरू, अब तपाईँहरूलाई हामी तपाईँहरूको ध्यान आकर्षण गराउँदैछौ समाचारतर्फ।
समाचारको सुरुमा प्रमुख समाचार। अस्ट्रेलियामा गजल उत्सव मनाइँदै नेपालीहरूले अस्ट्रेलियामा चिनाए सगौरव नेपाललाई। नेपालको राष्ट्रियतामा 12 बुँदे सहमतिले संकटमा भन्छन् कमल थापा। मलेसियामा एकै ठाउँमा 15 नेपाली सुरक्षाकर्मी पक्राउ। इराकमा आत्मघाती विस्फोटमा 60 को मृत्यु।
अब समाचार विस्तारमा। सिडनीमा बसोबास गर्ने गजल प्रेमी युवा युवतीहरूले आफ्ना गजललाई सार्वजनिक गर्ने भएका छन्। उनीहरूले वाचन तथा गायन मार्फत एक दिनका लागि भए पनि अस्ट्रेलियालाई नेपाली गजलमय बनाउन अस्ट्रेलिया भरका गजल प्रेमीहरूलाई आफ्ना रचना पेश गर्न अनुरोध गरेका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यू अस्ट्रेलियाको आयोजनामा 29 तारीकका दिन सो गजल उत्सव हुने भएको अनेसासले जनाएको छ। अलंकार नामको सो गजल सन्ध्यामा अस्ट्रेलिया भरका गजल प्रेमीहरूले आफ्ना गजल गाएर वा वाचन गरेर गजलको महिमालाई नयाँ उचाइ दिने बताइएको छ। आशिष श्रेष्ठ सहितको सुमधुर गायन हुने सो सन्ध्या क्यान्टरबरीको एश्वरी सिनियर सिटिजन हल 66 प्रिन्सेस स्ट्रीटमा 3 to 6 PM हुने जनाइएको छ। प्रवेश निशुल्क रहेको सो कार्यक्रममा गजल समावेश गराउन अन्सेसका अध्यक्ष भीमसेन सापकोटा वा महासचिव सानु घिमिरे, कोषाध्यक्ष महेन्द्र पौडेल वा सुरेन्द्र दवाड़ीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
राजनीतिक दलहरूले वास्तवमै सहमति चाहने हो भने नेपालको आर्थिक उन्नति एक दशकमै बदलिने तर उनीहरू बीच राष्ट्रिय निर्माणको निष्ठामा कमी भएर नै देश अगोगतितर्फ लागेको सिडनीमा विभिन्न वक्ताहरूले ठहर गरेका छन्। नेपाल संघीय समाज अस्ट्रेलियाद्वारा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा सहभागी वक्ताहरूले कुनै व्यापक दृष्टिकोण बिना नै राजनीतिक दल खोलिनु तथा सत्ता हासिल मात्र गन्तव्य बन्नुले राजनीतिक प्रदूषित बनेको बताएका हुन्। कार्यक्रममा मुख्य वक्ता त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कृष्ण प्रसाद पोखरेलले राजनीतिक व्यवसाय भन्दा पनि समाजसेवाका लागि समर्पित हुनुपर्नेमा धेरैले यसलाई आर्थिक उपज गर्ने थलो बनाएकाले नै समाजमा न्याय स्थापना हुन नसकेको बताउनुभयो। उहाँले जातीय समानता र संघीयताको नाममा धेरैले सपना बेच्ने प्रयास गरे पनि पीड़ितहरूको सोही समस्या सम्बोधन नभएकोले संघीयताको पक्षमा आवाज जुटेको बताउनुभयो। 1366 प्रिन्सेस स्ट्रीट एसबुरी क्यान्टुबरीमा गत आइतबार आयोजना एक अन्तर्क्रियामा कार्यक्रममा सहभागीहरूले राजनीतिक स्थिरता बिना नेपालमा लगानी र विकास हुन नसक्ने अवस्था रहेको बताउँदै देशलाई खाँचो पर्दा गैरवासीय नेपालीहरू जुनसुकै सहयोग गर्न पनि तत्पर रहेको बताए। समाजका अध्यक्ष गणेश तामाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गृह मन्त्रालयका पूर्व सचिव रुद्रकुमार श्रेष्ठ, एनआरएनका तर्फबाट भवानी अली, आदिवासी जनजाति मञ्च अस्ट्रेलियाका कोषाध्यक्ष चित्र तुमाङ एफ, मानवाधिकार तथा लोकतान्त्रिक मञ्चका अध्यक्ष हेम ओम पाण्डे, नेहुरी प्याडका पूर्व अध्यक्ष रमेश पाण्डे, एसोसिएशन अफ तराई नेपालका तर्फबाट अरूण ठाकुर, जनप्रगतिशील मञ्चका अध्यक्ष हिमलाल गैरे तथा अन्य वक्ताहरू मनुराज, सन्तोष सिटौला, प्राप्त पोखरेल, उपेन्द्र श्रेष्ठ लगायतले नेपालको राजनीतिक निकासको बारेमा आफआफ्नै धारणा राखेका थिए।
नेपालका विभिन्न क्षेत्रका कला संस्कृतिको प्रदर्शनी सँगै अस्ट्रेलियाको सिडनीमा नेपाल प्रचार गरिएको छ। चिनारी नेपालको आयोजना र लायन्स क्लबको समन्वयमा सम्पन्न सो कार्यक्रममा नेपालका विभिन्न जात जाति संस्कृति र गीत संगीतको प्रदर्शनी गरिएको थियो। सिडनीको पिटर स्याम टाउन हलमा सम्पन्न सो कार्यक्रममा नेपालको चिनारीका बारेमा विभिन्न वक्ताहरूले आफ्ना धारणा राख्दै नेपालको आकर्षण प्रकृति मात्र नभएर कला संगीत र मौलिक परम्परा रहेको बताए। कार्यक्रम नेपाली संगीतका अजम्बरी गायक द्वय स्वर्गीय फतेमान राज भण्डारी र तीर्थ गन्धर्वको विशेष श्रद्धाञ्जलीसँगै शुरूआत भएको थियो। कार्यक्रममा गायक नरेन कुरुङ र साथीहरूबाट स्वर्गीय फतेमान राज भण्डारीका गीतहरू गाएर उनीप्रति श्रद्धासुमन प्रकट गरिएको थियो। सिडनी अग्रजहरू नारायण प्रधान, इन्द्र वन, पदम साक्य, महेन्द्र श्रेष्ठ, महेन्द्र लम्साल, भीमसेन सापकोटा लगायतका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको उक्त कार्यक्रमको उद्घाटन लायन्स क्लब अफ सिडनी होस्टका अध्यक्ष केट तर्नेर र इन्द्र वनबाट संयुक्त रूपमा गरिएको थियो। समुदायको तर्फबाट डाक्टर नारायण प्रधान, इन्द्र वन, अरूण तामाङ लगायतका वक्ताहरूले नेपाल बाहिर रहने नेपालीहरू नेपालका राजदूत रहेको बताउँदै हरेक क्षेत्रबाट देश चिनाउन पहल गर्नुपर्ने बताउनुभयो। दिल तामाङ, राजेश केसी, सुजाता उपाध्याय लगायतका कलाकारहरूको सुमधुर संगीतमा सजिएको सो सन्ध्याका कुशल कलाकारहरूको नाचले नेपालको चिनारी थप उजागर पारेको थियो।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कतारका लागि नेपालका राजदूत डाक्टर माया कुमारी शर्मालाई राजीनामा दिन सुझाव दिएका छन्। ए माओवादी अध्यक्ष दाहालले आज राजदूत शर्मालाई टेलिफोन गरी राजीनामा दिन सुझाव दिएको उनका सहयोगी शिव खकुरीले बताएका थिए। तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा रहेको सरकारले ए माओवादीको सिफारिशमा डाक्टर शर्मालाई कतारको राजदूतमा नियुक्ति गरेको थियो। कतारलाई खुल्ला जेल भनेकोमा आलोचित हुँदै आएकी राजदूत शर्मालाई राजीनामा दिँदा राम्रो हुन्छ भनेर अध्यक्षले सुझाव दिएका थिए। अध्यक्ष दाहाल र राजदूत डाक्टर शर्माबीच भएको कुराकानीलाई उद्धित गर्दै सहयोग खकुरीले जानकारी दिएका थिए। हिजो मात्रै नेपालका लागि कतारका राजदूत अहमद जासेम अल हमरको परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेसँग भेट गरी डाक्टर शर्मालाई फिर्ता गरिदिन अनुरोध गरेका थिए। राजदूत डाक्टर शर्माले केही अघि प्रसारित बीबीसी साझा सवालमा कतार श्रमिकका लागि खुल्ला जेल भएको अभिव्यक्ति दिएपछि विवादमा परेकी थिइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दलहरूले भारतमा गरेको 12 बुँदे सहमतिपछि नेपालको राष्ट्रियता संकटमा परेको भन्दै अबको निर्वाचनमा राष्ट्रियताको सवाललाई प्रमुख मुद्दाका रूपमा उठाउने बताएका छन्। उनले राष्ट्रियताको संरक्षण र सम्प्रण माफ गर्नुहोला श्रोताहरू यसलाई फेरि सुन्नुहोस् उनले राष्ट्रियताको संरक्षण र संवर्धन प्रतिस्पर्धा आगामी निर्वाचनमा हुने समेत प्रष्ट पारे। भारतीय प्रहरीले बर्दियाको गुलरियामा नेपालीको घरमा छापा मारेको प्रति असन्तुष्टि जनाउँदै उक्त घटना साधारण नभएको बताए। भारतीय प्रहरीले गरेको कामबाट नेपालको राष्ट्रियता सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताउँदै छिमेकीको मिचाहा प्रवृत्तिलाई पुष्टि गरेको उनको भनाइ थियो। उनले मंगसी 4 गते दोस्रो संविधान सभाको निर्वाचनमा सबै दलको सहभागिता अनिवार्य रहेको बताए। नेपाल राष्ट्रिय पत्रकार समाज नेपालद्वारा प्रकाशित राष्ट्र विचार साप्ताहिक र सूर्यमोहन भट्टराईको आत्मकथाको शनिबार पोखरामा विमोचन गर्दै अध्यक्ष थापाले त्यस्तो भनेका हुन्। संविधान सभाको निर्वाचन आवश्यक रहेको बताउँदै अध्यक्ष थापाले सबै दलको सहभागिता आवश्यकता मात्रै नभएर अनिवार्य रहेको बताए। उनले दोस्रो संविधान सभाबाट संविधान निर्माण हुन नसके देशका लागि दुर्भाग्य हुने समेत बताए। पहिलो संविधान सभाबाट संविधान निर्माण गर्न नसकेको तितो यथार्थलाई आत्मसात गर्दै मंगसिर 4 मा निर्वाचन सम्पन्न गरी संविधान जारी गर्नुपर्ने नत्र देशले ठूलो दुर्भाग्य बिहोर्नुपर्ने थापाको भनाई थियो।
अवैध विदेशी कामदारमाथि धरपकड गरिरहेको मलेसियाले एकैपटक 15 जना नेपाली सुरक्षा गार्ड पक्राउ गरेको छ। गैर कानूनी रूपमा सेक्युरिटी गार्डको रूपमा काम गरेको भेटेपछि उनीहरूलाई गत बिहिबार मलक्का शहरस्थित कार्यालयस्थलबाट पक्राउ गरिएको मलेसियाको दैनिक पत्रिका न्यू स्टेट टाइम्सले जनाएको छ। ड्युटी परिवर्तन गर्ने बेलामा उनीहरूको ड्रेस चेन्ज गर्ने स्थानमा छापा मारेर पक्राउ गरिएको सो राज्यका इमिग्रेसन विभाग प्रमुख अबु बक्कर हसनले जानकारी दिनुभयो। मलेसियामा सेक्युरिटी गार्ड सेवामा बहुसंख्यक नेपाली काम गर्दै आएका छन्। प्लानेटेशन लगायत अन्य भिसामा मलेसिया पुर्याई दलालले सेक्युरिटी गार्डमा काम लगाइदिने गरेका कारण उनीहरू अवैधानिक हुन पुग्छन्। पछिल्लो पटक शुरू गरिएको 3 महिने धरपकड अभियानको तेस्रो हप्ताभित्र हजारौं विदेशी कामदार पक्राउ परिसकेका छन्। अवैधानिक विदेशी कामदारलाई बढ़ाने भन्दै मलेसियाले धरपकड अभियान शुरू गरेको हो। अघिल्लो वर्ष दिएको आम माफीको कार्यक्रममा रजिस्टर भए पनि स्वदेश फर्कने वा त्यही बसेर वैधानिक अवसरमा सहभागी नभई सम्पर्कविहीन भएका कामदारलाई लक्षित गरी यो धरपकड शुरू गरिएको हो। त्यसरी दर्ता भएर सम्पर्कमा नआउने करिब 10,000 नेपाली रहेको दूतावास स्रोतले जानकारी दिएको छ।
दोस्रो संविधान सभा निर्वाचन सफलताको कामना गर्दै जुम्लाको कुडारीमा श्रीमद भागवत ज्ञान महायज्ञ गरिएको छ। प्रसिद्ध धार्मिक स्थल त्रिवेणी धाममा साताव्यापी ज्ञान महायज्ञ गरिएको हो। अहिलेसम्म प्रसिद्ध त्रिवेणी धाममा महायज्ञ सञ्चालन नभएकाले पहिलो पटक स्थानीय बासिन्दाको प्रयासमा सम्पन्न गरिएको सञ्चालन समितिका संयोजक दीपक बहादुर शाहीले बताए। 7 दिनमा 3,05,937 रुपियाँ उठेको छ।
69 सालको मदन पुरस्कार राजन मुकारुङको उपन्यास दमिनी भीरले पाएको छ। मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले दमिनी भीरलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको सदस्य कुन्दन दीक्षितले जानकारी दिए। बैठकले जगदम्बा श्री पुरस्कारबाट गीतकार रत्न शमशेर राणालाई प्रदान गर्ने निर्णय गरेको छ। दुवै पुरस्कारको राशि 2,00,000 रूपियाँ रहेको छ। 2031 साल फागुन 13 गते भोजपुरको दिल्पला नागी 2 मा जन्मिएका साहित्यकार मुकारुङको यसअघि 4 वटा कविता संग्रह किराँत संस्कार नामक संस्कृति सम्बन्धी पुस्तक र 2 उपन्यास प्रकाशित छन्। दमिनी भीर उपन्यासमा शहर पस्ने युवा जमातदेखि पहाड़मै विकासको गन्ध खोज्ने समुदायका असन्तुलित पाइलाको छाप देखिन्छ। 2012 असोज 10 गते रानी जगदम्बाले स्वर्गीय मदन शमशेरको राणाको स्मृतिमा मदन पुरस्कार स्थापना गरेकी थिइन्। पुरस्कार प्रदान गर्ने पहिलो घोषणा 2013 सालमा भएको हो भने वितरण 2014 सालदेखि शुरू भएको हो। शुरूमा मदन पुरस्कारको राशि 4,000 रूपियाँ रहेको थियो। मदन पुरस्कार यस वर्ष एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिमध्ये एक कृतिलाई प्रदान गरिन्छ। जगदम्बा श्री पुरस्कार भने रानी जगदम्बाको स्वर्गारोहणपछि गुठीले विक्रमसम्म 2045 सालमा स्थापना गरेको हो। गायक नारायण गोपालले पहिलो पटक जगदम्बा श्री पुरस्कार पाएका थिए। इराकको राजधानी बगदाद स्थित सिया मुस्लिमहरूको बसोबास रहेको स्ट्रीटमा भएको आत्मघाती बम विस्फोट हुँदा कम्तीमा 60 जनाको मृत्यु भएको छ। घटनामा अन्य 70 जना भन्दा बढी मानिस घाइते भएका छन्। हमलाको जिम्मेवारी कसैले लिएको छैन। उक्त हमलामा भन्दा पहिले उत्तरी बगदादको बैजी इलाकामा रहेको एक प्रहरी चौकीमा आक्रमण गरिएको थियो। उक्त आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको थियो।
अब समाचारको अन्त्यमा मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 22 डिग्री रहेको थियो, अहिलेको तापक्रम 20 डिग्री र आज रातिको तापक्रम 15 डिग्री सम्म रहने अनुमान गरिएको छ र भोलिको अधिकतम तापक्रम 24 डिग्री सेन्टिग्रेड र न्यूनतम तापक्रम 15 सम्म रहनेछ र आज राति साउथ अस्ट्रेलियाको सबै भागमा आंशिक बदली हुने र भोलि प्राय सबै भागमा घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 6:06 हुनेछ र सूर्यास्त ठिक 6:11 हुनेछ।
रेडियो एडलेड 101.5 एफएम एन्ड लाइभ अनलाइन।
तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा बिछोडका कुरा कल्पिन थाल्छन् बिछोडका कुरा कल्पिन थाल्छन् तस्वीरले चित्त बुझाउँदा तिम्रो तस्वीरले चित्त बुझाउँदा कसरी सानु
लागेको चोट यो छाती भित्र कसरी सानो हारेको मैले मै रोही बस्छु तिमी छैन रुनु हारेको मैले मै रोही बस्छु तिमी छैन मेरा ती जीवन का गाथाहरू अपुरो गरेर छोड्दा मेरा ती जीवन का गाथाहरू अपुरो गरेर छोड्दा यी आँखा मेरा डुलाउन थाल्छन् यी आँखा मेरा डुलाउन थाल्छन् तस्वीरले चित्त बुझाउँदा तिम्रो तस्वीरले चित्त बुझाउँदा तिम्रो तस्वीरले चित्त बुझाउँदा तिम्रो तस्वीरले चित्त
डिजे राजुको रिमिक्स भर्खरै हामीले प्रस्तुत गर्यौँ तिम्रो तस्वीरले चित्त बुझाउँदा तिम्रो त्यो हँसिलो मुहारको झझलको जब आउँछ बितेका कुरा सम्झन थाल्छु हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रेला र हामी दोए प्रस्तुता म सञ्जय
र म नवीन
तपाईँहरूको साथमा छौँ र अबको दस मिनट करिब करिब दस मिनटको समय रहेको छ र दस मिनटसम्म तपाईँहरूलाई अझ विविध थप जानकारी रोचक जानकारी र साथमा मिठा मिठा गीत सङ्गीतले तपाईँहरूलाई भरपूर मनोरञ्जन दिने हामी कोसिस गरिरहेका छौँ र गर्ने नै छौँ श्रोताहरू तपाईँहरूलाई जानकारी छँदैछ तैपनि म भनिहाल्छु कार्यक्रम हरेक आइतबार साँझ 6:30 साढे सात बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ हजुर हामी आउने गर्दछौँ रेडियो एडलेड 101.5 मेगा हर्जको तरङ्ग मार्फत हजुर विगत 3-4 वर्षदेखि हामी यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ साउथ अस्ट्रेलिया को एडिलेडबाट हजुर नेपालीज कल्चरल सोसाइटी फर साउथ अस्ट्रेलियाको प्रस्तुति यो हो कार्यक्रम भोइस अफ साङ्ग्रेला
यदि तपाईँ सल्लाह सुझाव लेख रचना केही पनि पठाउन चाहनुहुन्छ भने त्यसको लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ www.facebook.com/साङ्ग्रिलाकावास तपाईँ धेरैले फेसबुक चलाउने गर्नुहुन्छ त्यसै भएर हाम्रो साङ्ग्रिलाको पेजमा पनि पोस्ट गर्न सक्नुहुन्छ र हामीले तपाईँको लेख रचनालाई पठाउन यो कार्यक्रममा पनि ठाउँ दिनेछौँ र धेरै भइसकेको छ हामीले स्वास्थ्य सम्बन्धी जानकारी दिएका छैनौँ श्रोताहरूले आज चाहिँ हामीले स्वास्थ्य सम्बन्धी जानकारी पनि लिएर आएका छौँ र तपाईँले थाहा हुन सक्छ श्रोताहरू गोलभेडा भन्ने बित्तिकै गोलभेडाको दुईटा नाम छ एउटा टमाटर भनेर पनि चिनिन्छ
टमाटर अलि ठुलो हुन्छ गोलभेडा अलि सानो हुन्छ अङ्ग्रेजीमा भन्नुपर्दाखेरि त्यसलाई चेरी टमाटो भनिन्छ
एकदमै र गोलभेडाको तरकारी तथा अचारमा अनिवार्य प्रकार हो तपाईँलाई पनि थाहा छ हामीलाई पनि थाहा छ
गोलभेडामा अझ मैले नवीनलाई काटिहालेँ गोलभेडामा टिमुर हालेको अचार चाहिँ मलाई साह्रै मिठो लाग्छ मुखमै पानी आउने
यो स्वादिलो मात्र होइन निकै पोसिलो समेत हुन्छ गोलभेडाको विभिन्न खाले भिटामिन तथा अन्य लावर समेत पाइन्छ यसमा भिटामिन ए सी के तथा फ्लेट तथा म्याग्नेसियम लगायतका तत्त्वहरू पाइन्छ गोलभेडामा बोसो केलिस्ट्रोन लगायत हानिकारक तत्त्वहरू चाहिँ कम पाइन्छ यसमा फाइबर समेत प्रशस्त पाइन्छ र पानीको मात्रा समेत उच्च हुने भएकाले यो निकै लाभकारी हुन्छ गोलभेडामा बिटा क्यारोटिन पाइन्छ यसमा पाइने लाइकोपिन तत्त्वले समेत छालालाई स्वस्थ तथा सुरक्षित बनाउन मद्दत गर्छ गोलभेडामा पाइने भिटामिन के तथा क्याल्सियमको तत्त्वले चाहिँ हाड मजबुत पार्न सहयोग गर्छ गोलभेडामा क्यान्सर प्रतिरोधी गुण पनि पाइन्छ टमाटरको नियमित भोजनले प्रोस्टेट ग्रन्थि मुख पेट तथा आन्द्राको क्यान्सरको जोखिम समेत कम हुने गरेको छ कम हुने बताएका छन् गोलभेडाको नियमित भोजनले रगतमा चिनीको मात्रा समेत नियन्त्रण गर्न सहयोग पुर्याउँछ गोलभेडाले मान्छेको आँखाको दृष्टिलाई समेत मजबुत पार्छ किनकि यसमा भिटामिन ए पनि पाइन्छ गोलभेडाको नियमित सेवनले कपाललाई समेत तपाईँको कपाललाई पनि मद्दत पुर्याउन सक्छ गोलभेडाको नियमित रूपमा खाँदा चाहिँ तपाईँको मृगौला अथवा पित्त थैलीको पत्थरीको जोखिम समेत कम हुने विज्ञहरू बताउँछन् जिउ दुखेको छ भने त्यसो हो भने नियमित रूपमा गोलभेडाको अचार खानुहोस् गोलभेडाको सेवन वजन नियन्त्रणका लागि समेत सहयोगी हुन सक्छ र तपाईँले सुन्नुभएको छ होला अमिलो खान हुँदैन साँझमा, टमाटरको यो उस खान हुँदैन सकेसम्म हाडको बिरामीहरूले अथवा हाडसँग जिउ दुखेको मान्छेहरूले
जोड्ने,
तर त्यो चाहिँ गलत हो। तपाईँले टमाटरको बिहान होस् वा साँझ होस् दिउँसो हो तपाईँले चाहिँ गोलबेडाको अचार खानुभयो भने तपाईँको जिउ दुखेको पनि जिउ सन्चो हुनेछ।
हजुर श्रोताहरू, यो स्वास्थ्य सम्बन्धी जानकारी र गोलभेडाको फाइदा नियमित प्रयोग गर्दाखेरि गोलभेडाले के कस्तो फाइदा दिन्छ भन्ने कुरा नवीनजीबाट तपाईँहरूले थाहा पाइहाल्नुभयो। श्रोताहरू, अब भने म अस्ट्रेलियाको यो एउटा नयाँ यो निर्वाचनपछि अस्ट्रेलियाको चुनावपछि अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा अथवा क्यानबेरामा एउटा ल पास गर्नको लागि, ल बनाउनका लागि, यो कानुन पास गर्नका लागि एउटा पेशी गएको छ। अस्ट्रेलियाको सातमध्ये एक राज्य अस्ट्रेलियन क्यापिटल टेरिटोरीले समलिङ्गी विवाह गर्न पाउने विधेयक व्यवस्थापिकामा आज प्रस्तुत गरेको छ। आज मतलब यो अस्ति बिहबार प्रस्तुत भएको हो। एक महिनाभित्रमा कानुनको रूपमा उक्त विधेयक आउने विश्वास लिएको छ। यदि यो विधेयक पारित भएमा अस्ट्रेलियाको उक्त राज्यमा पहिलो पटक समलिङ्गी विवाहले औपचारिक रूपमा मान्यता पाउनेछ। तर पनि समग्र अस्ट्रेलियामा भने समलिङ्गी विवाहलाई भने मान्यता दिएको छैन। अस्ट्रेलियामा विगत लामो समयदेखि समलिङ्गी विवाह गर्न पाउने अधिकारको बारेमा बहस चल्दै आएको छ। केही साता अघि सम्पन्न निर्वाचनमा समेत यो विषयले महत्व पाएको थियो। तर पनि अस्ट्रेलियाभरि भने यो अधिकार भने दिने बारेमा भन्ने अहिलेसम्म कुनै निर्णय भइसकेको छैन। समलिङ्गी विवाह गर्न पाउने विधेयकलाई उक्त राज्यको व्यवस्थापिकामा आज बिहान प्रस्तुत अर्थात् अस्ति बिहबार बिहान प्रस्तुत गरिएको हो। उक्त राज्यकी मुख्यमन्त्री केटी गालाघेरले समलिङ्गी जोडीहरूले यस वर्षको अन्त्यसम्ममा कानून त विवाह गर्न पाउने बताएकी छन्। उनले सबै वर्ग र समुदाय समेटिने सक्ने समाज बनाउने उद्देश्यका साथ आफूहरू निर्वाचनमा गएको बताएकी छन्। यहाँबाट प्रकाशित हुने अर्थात् क्यापिटल टेरिटोरीबाट क्यानबेराबाट प्रकाशित हुने पत्रिका द अस्ट्रेलियनले आफ्नो अनलाइन संस्करणमा अस्ट्रेलियाको राजधानी शहरमा प्रस्तुत गरिएको उक्त विधेयक बारेमा यहाँका प्रधानमन्त्री टोनी एबर्टको सरकारले कानून सल्लाह लिन चाहेको उल्लेख गरेको छ। उक्त राज्यमा विपक्षी लेबर पार्टीको सरकार रहेको छ र गएको निर्वाचनमा लेबर पार्टी समलिङ्गी विवाहप्रति अलि सकारात्मक रूपमा देखिएको थियो। यसैबीच उक्त राज्यकी अटोर्नी जनरल सिमन केवरले राज्य सरकारले समलैङ्गिक विवाहप्रतिको विभेद हटाउन कदम चालेको प्रतिक्रिया दिएकी छिन्। एक महिनाभित्रमा पारित भएर कानून बन्ने विश्वास लिएको उक्त विधेयक पारित भएमा अस्ट्रेलियाभरका समलैङ्गिक जोडीहरूले राजधानी शहरमा गएर विवाह गर्न सक्नेछन्। हजुर श्रोताहरू, अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौं। अब भने हामीले कार्यक्रमबाट आजका लागि विदा हुनुपर्ने भएको छ श्रोताहरू, किन भन्दाखेरि स्टुडियोको घडीमा 7:25 गइसकेको छ। अब 5 मिनटको समय रहेको छ। 5 मिनटको समयमा हामीले तपाईँहरूलाई गीत छोडेर जाँदैछौ। बल्ल पर्यो निर्माया माकुरी जालैमा, स्वर्गीय तीर्थ गन्धर्वको आवाजमा रहेको यो गीत तपाईँहरूलाई छोडेर जाँदैछौ र अर्को साता फेरि तपाईँहरूको रेडियो सेटमा 6:30 हामी आउने बाचाका साथ आजका लागि विदा हुन चाहन्छौ र विदा हुँदाहुँदै माफी माग्नुपर्ने पनि भएको छ श्रोताहरू, किन भन्दाखेरि टेक्निकल गडबडीका कारण यो गीत मैले प्रस्तुत गर्न सकेन यहाँनिर र जाँदा जाँदै तपाईँहरूका लागि यो देवीका वन्दनाको आवाजमा रहेको साँच्चीकै हो र या ख्याल ख्यालमा रहेको आवाज तपाईँहरूका लागि छोड्दै आजका लागि हामी दोए म सञ्जय
र म नवीन
विदा हुन्छौ। तपाईँहरूको आगामी साता शुभ रहोस्। हस्त श्रोताहरू, आगामी साता हाम्रो फेरि भेटघाट हुने नै छ। तबसम्मका लागि स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् र तपाईँको आगामी साता शुभ रहोस्। शुभ र सन्ध्या, शुभ रात्रि।
Hey, hey, hey.